قالہ، کیا آتم اور داماد مرزا احمد بیگ اور آپ کے فرزند موت کا کوئی نتیجہ ظہور میں آیا؟ اقولو، ہزارہا دانشمند انسان اس بات کو مان گئے ہیں کہ آتم پیشگوئی کے مطابق مر گیا، اور اگر زندہ ہے تو پیش کرو، اور اگر یہ کہو کہ میعاد کے اندر فوت نہیں ہوا تو یہ تمہارا حمق ہے کہ ایسا خیال کرو، کیونکہ پیشگوئی شرطی تھی اور شرط کے تحقق نے میعاد کی رعایت کو باطل کر دیا تھا۔ اور نیز میں آپ سے پوچھتا ہوں کہ یونس نبی کو سچا نبی مانتے ہو یا نہیں؟ اس کی پیشگوئی کیوں خطا ہو گئی؟ اس میں تو کوئی شرط بھی نہ تھی، پھر اگر حیا اور ایمان ہے تو شرطی پیشگوئیوں پر کیوں اعتراض کرتے ہو؟ دیکھو یونا نبی کی کتاب اور در منصور کہ کیسے یونا نبی کو پیشگوئی کے خطا جانے سے تکالیف اٹھانی پڑی۔ اب یونس کو مجھ سے زیادہ تر برا کہو کہ اس کی قطعی پیشگوئی جس کے ساتھ کوئی بھی شرط نہ تھی خطا گئی۔ اے نادانو، اسلام پر کیوں تبر چلاتے ہو؟ حق یہی ہے کہ وعید کی پیشگوئی میں خدا تعالیٰ کے اختیار میں ہوتا ہے کہ توبہ اور استغفار اور رجوع سے اس میں تاخیر ڈال دے، گو اس کے ساتھ کوئی بھی شرط نہ ہو۔ اگر ایسا نہ ہو تو تمام صدقات اور خیرات اور دعوات باطل ہو جائیں گی، اور یہ اصول جو تمام نبیوں کا مانا ہوا ہے کہ یرد القضاء بالصدقات والدعائے، صحیح نہیں رہے گا۔ ماں سوا اس کے ہر ایک عقل مند سوچ سکتا ہے کہ میرا اور ڈپٹی آتم کا مقابلہ کسی میرے دعوے کے متعلق نہ تھا۔ اس تمام بحث کا خلاصہ مطلب یہی تھا کہ آتم یہ کہتا تھا کہ عیسائی دین سچا ہے اور نعوذ باللہ ہمارے نبی صلی اللہ علیہ وسلم مفتری ہیں، اور قرآن خدا کا کلام نہیں بلکہ انسان کا افتراء ہے، اور میں کہتا تھا کہ عیسائی مذہب اپنی اصلیت پر قائم نہیں اور تثلیث و کفارہ وغیرہ سب باطل ہیں۔ بس جب 15 دن بحث کے ختم ہو گئے تو آخری دن میں، جیسا کہ اللہ تعالیٰ نے مجھے الہام کیا، میں نے اسی مجلس بحث میں جس میں 70 سے زیادہ مسلمان اور عیسائی موجود ہوں گے، آتم کو مخاطب کر کے کہا کہ تم نے اپنی کتاب میں ہمارے نبی صلی اللہ علیہ وسلم کا نام دجال رکھا ہے اور اسلام کو جھوٹا مذہب ٹھہرایا ہے، اور دیکھو اس وقت تم نے عیسائی مذہب کے حامی ہو کر بحث کی ہے اور میں نے اسلام کو حق سمجھ کر اس کی حمایت میں بحث کی ہے۔ اب میں خدا سے الہام پا کر کہتا ہوں کہ ہم دونوں میں سے جو شخص جھوٹے مذہب کا حامی ہے وہ سچے کے زندہ ہونے کی حالت میں ہی حاویہ میں گرایا جاوے گا، یعنی مرے گا، مگر جو سچے مذہب کا حامی ہے وہ سلامت رہے گا، اور جھوٹے کی موت 15 مہینے کے اندر اس حالت میں ہوگی جبکہ وہ حق کی طرف کچھ بھی رجوع نہ کرے گا۔ جب میں یہ پیشگوئی بیان کر چکا جس کا یہ خلاصہ ہے، تو اسی وقت آتم نے زبان نکالی اور توبہ کرنے والوں کی طرح دونوں ہاتھ اٹھائے اور دجال کہنے سے اپنی پشیمانی ظاہر کی۔ پس بلا شبہ ایک عیسائی کی طرف سے یہ ایک رجوع ہے جس کے 70 سے زیادہ مسلمان اور عیسائی گواہ ہیں، اور بعد اس کے برابر 15 مہینے تک عبداللہ آتم کا گوشہ تنہائی میں بیٹھنا اور امرتسر کے عیسائیوں کا ترک صحبت کرنا اور قانوناً نالش کرنے کا حق رکھ کر پھر بھی نالش نہ کرنا، اور اقرار کرنا کہ میں ان لوگوں کی طرح حضرت مسیح کو خدا کا بیٹا نہیں مانتا، اور باوجود 4000 روپیہ انعام پیش کرنے کے قسم کھانے سے انکار کرنا، اور میعاد پیشگوئی میں 1 حرف بھی رد اسلام میں نہ لکھنا، اور روتے رہنا، اور برخلاف اپنی قدیم عادت کے ترک مباحثہ مسلمانوں سے کرنا، یہ تمام ایسی باتیں ہیں کہ اگر انسان مفسد اور سیاہ دل نہ ہو تو ضرور ان سے نتیجہ نکالے گا کہ بلا شبہ عبداللہ آتم پیشگوئی کے سننے کے بعد ڈرا اور اسلامی عظمت کو دل میں بٹھایا، لہذا ضرور تھا کہ بقدر اپنے رجوع کے الہامی شرط سے فائدہ اٹھاتا۔ پھر ان سب باتوں سے قطع نظر کر کے وہ شخص کیسا مسلمان ہے کہ جو اس قسم کے مذہبی مباحثے میں، جس کا نعوذ باللہ میرے مغلوب ہونے کی حالت میں اثر بد اسلام پر پڑتا ہے، پھر بھی کہے جاتا ہے کہ عیسائیوں کی فتح ہوئی और पेशगोई झूठी निकली। ऐ नादान, अगर पेशगोई झूठी निकली तो फिर तुझे ईसाई हो जाना चाहिए, क्योंकि इस सूरत में ईसाई मजहब का सच्चा होना साबित हुआ। तुम लोगों के लिए कैसे फख्र की बात थी कि दो शख्स दो कौमों में से इस्लाम के मुकाबले पर उठे, यानी आथम और लेखराम, और उनको एक आसमानी फैसले के तौर पर सुनाया गया कि जो शख्स झूठे मजहब पर होगा वो उस फरीक से पहले मर जाएगा कि जो सच्चे मजहब पर कायम है। चुनाचे मेरी जिंदगी में ही आथम और लेखराम दोनों मर गए और मैं खुदा ताला के फजल से अब तक जिंदा हूं। और अगर इस्लाम सच्चा ना होता तो मुमकिन था, बल्कि जरूरी था कि मैं पहले उनसे मर जाता। बस खुदा से डरो और उस पता को जो खुदा के कमाल फजल से इस्लाम को नसीब हुई, मेरे हसद के लिए शिकस्त के पैराए में बयान मत करो। देखो इस वक्त आथम कहाँ है, लेखराम किस मुल्क में है? क्या ये सच नहीं कि कई बरस हुए कि आथम फौत हो गया और फिरोजपुर में उसकी कब्र है? बस जबकि पेशगोई की असल गरज, जो मेरी जिंदगी में ही आथम का फौत हो जाना था, पूरी हो चुकी, तो क्यों बार बार मियाद का जिक्र करके रोते हो और कहते हो कि फौत तो हुआ मगर मियाद के अंदर फौत नहीं हुआ? ये कैसा बेहुदा उज्र है ऐ नादानो, और खुदा की शरीयत के असरार से गाफिलो, जबकि वईद की पेशगोई में खुदा को यह भी इख्तियार है कि तौबा और रुजू करने से सिरे से अजाब को ही टाल देता है। तो क्या मियाद की कमी बेशी इस पर कोई एतराज पैदा कर सकती है? सुभान अल्लाह अम्मा यसिफून। और जाहिर है कि खुदा ताला अपनी रहमत और रहीमाना रियायत को मख्फी रखना नहीं चाहता। बस जबकि आथम ने पेशगोई को सुनकर उसी वक्त सर झुका दिया और जुबान निकालकर और दोनों हाथ उठाकर तौबा और नदामत के आसार जाहिर किए, जिसके गवाह डॉक्टर मार्टिन क्लार्क भी हैं और बहुत से मुअज्जज़ मुसलमान और ईसाई, जिनमें से मेरे ख्याल में खान मोहम्मद यूसुफ खान साहब रईस अमृतसर भी हैं, जो उस वक्त मौजूद थे। तो क्या इस रुजू ने कोई हिस्सा शर्त का पूरा ना किया? मैं सच सच कहता हूं कि एतराज इस सूरत में होता था जबकि बावजूद इस कदर इनकिसार और खौफ और तजल्लुल आथम के जो उसने जाहिर किया, और बावजूद इसके कि वो मारे गम के दीवानावार हो गया और आइंदा मुकाबले और मुबासे से जुबान बंद कर ली, फिर भी खुदा ताला अपनी शर्त का कुछ भी उसको फायदा ना पहुंचाता और सख्त गिरी से मियाद के अंदर ही उसकी जिंदगी को खत्म कर देता। क्या इससे खुदा की पाक सिफात की मारिफत हासिल नहीं होती कि उसने आथम की तजर्रो और खौफ का भी उसे फायदा पहुंचा दिया, और फिर पेशगोई की मंशा के मुआफिक उसके रिश्ते हयात को भी तोड़ दिया, साबित हो कि जिस कदर आथम ने इनकिसार और खौफ जाहिर किया, बजाहिर उसकी पादाश ये थी कि कम से कम 10 साल उसको और जिंदगी दी जाती, ता बमुजब आयत मैं यामल मिसकाल जर्रत इन खैरें यरा, वो अपने दिली खौफ की पूरी पादाश को पा लेता। लेकिन खुदा ताला ने इसलिए उसको जल्द हलाक कर दिया कि ता पादरी लोग नादान लोगों को धोखा न दें और अपने मजहब की हकानियत पर उसकी जिंदगी को दलील न ठहराएं। मैं तो उसी वक्त डर गया था जबकि आम मजमे में आथम ने अपनी जुबान मुंह से बाहर निकाली और रोने वाली सूरत बनाकर दोनों हाथ उठाए और जाहिर किया कि मैं हज़रत सल्लल्लाहु अलैहि वसल्लम की ताज़ीम करता हूं। और उसी वक्त मुझे ख्याल आया था कि अब यह शख्स अपनी इस नदामत के इकरार से खुदाए रहीम के आस्थाने पर गिरा है, देखिए इसका नतीजा क्या होगा। क्योंकि मैं जानता था कि खुदा रहीम है और उसकी इसी सिफत की वजह से यूनुस नबी पर इब्तला आया, और जिनके लिए उसने 40 दिन तक एक मुहलिक अजाब का वादा किया था, उनके दामन का एक जर्रा गोशा भी चाक ना हुआ। और याद रहे कि हक के तालिबों को इस पेशगोई और लेखराम वाली पेशगोई से एक इल्मी फायदा भी हासिल होता है, और वो ये कि आथम की पेशगोई बबायस उसके डरने और खौफ खाने के जमाली रंग पर जाहिर हुई, और लेखराम की निस्बत जो पेशगोई थी वो बबायस उसकी शोखी और बेबाकी और बदजबानी की, जो पेशगोई के बाद और भी ज्यादा हो गई थी, जलाली रंग में जाहिर हुई, और उसकी जुबान की छुरी आखिर उसी पर चल गई। ये तो आथम की निस्बत हमने बयान किया, اور احمد بیگ کے داماد کی نسبت ہم بار بار بیان کر چکے ہیں کہ اس پیشگوئی کی دو ٹانگیں تھیں، ایک احمد بیگ کی موت کے متعلق اور ایک اس کے داماد کے متعلق۔ سو تم سن چکے ہو کہ احمد بیگ مدت ہوئی کہ پیشگوئی کی منشا کے موافق فوت ہو چکا ہے اور اس کی قبر ہوشیارپور میں موجود ہے، رہا اس کا داماد، سو پیشگوئی کی شرط کی وجہ سے اس کی موت میں تاخیر ڈال دی گئی، اور ہم بیان کر چکے ہیں کہ پیشگوئی شرطی تھی۔ پھر جب احمد بیگ شرط سے لاپرواہ رہ کر مر گیا تو اس کی موت نے اس کے داماد اور دوسرے اقارب کو یہ موقع دیا کہ وہ ڈریں اور شرط سے فائدہ اٹھائیں۔ سو ایسا ہی ہوا، اور احمد بیگ اور اس کے داماد کے متعلق جو شرطی الہام تھا اس کی یہ عبارت تھی، ایہا المرأۃ توبی فإن البلاء علی عاقبک۔ چنانچہ مجھے یاد ہے کہ یہ الہام قبل از وقت بمقام ہوشیارپور شیخ مہر علی کے مکان پر بہادری حافظ محمد یوسف یا منشی محمد یعقوب و نیز بہادری منشی الہی بخش صاحب آپ کی جماعت میں سے ایک شخص کو جس کا نام عبد الرحیم تھا یا عبد الواحد تھا سنایا گیا تھا، اور بعد میں یہ الہام چھپ بھی گیا تھا۔ غرض یہ پیشگوئی شرطی تھی جیسا کہ آتم کی پیشگوئی شرطی تھی، اور اگر وہ شرطی بھی نہ ہوتی تاہم بوجہ وعید ہونے کے یونس نبی کی پیشگوئی سے مشابہ ہوتی، اور خدا کی باتوں کا صبر سے انجام دیکھنا چاہیے نہ شرارت سے اعتراض۔